نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير. سورة بقرة آیت نمبر 261 سے تفسیر شروع ہوگی. تھوڑا سا خلاصہ دوں گی پھر انشاءاللہ شروع کریں گے. پوری توجہ سے لکھئے گا تاکہ آپ کو ان آیتوں کا اگلا حصہ اور ان سے پچھلی آیتوں کا رب سمجھ آئے, اور اس رب کو سمجھے بغیر آپ کبھی بھی قرآن پاک کا حق ادا نہیں کر سکتے. مجھے پتہ ہے کہ آپ میں سے جو لوگ پہلی دفعہ سن رہے ہیں ان کے لیے ایک دم یہ ساری چیزیں کیچ اپ کرنا مشکل ہوگا, لیکن اگر کچھ چیزیں ابھی آپ اپنے کانوں سے ٹکرانے دیں تو کل آپ کو یہ چیزیں فائدہ دیں گی انشاءاللہ تعالی. تو ہم نے تیسرے پارے کے آغاز سے تلک الرسل, رسولوں کا مشن پڑھا تھا. بعد میں لوگوں نے رسولوں کے مشن کو تو بھلا دیا لیکن ان کی شخصیات میں کھو کر آپس میں جھگڑے شروع کیے. کل تک جو کام رسولوں کے ساتھ لوگ کرتے تھے آج کے دور میں وہی کام لوگ آئمہ کرام اور اپنے اپنے پسند کے عالم دین اور اپنے مسلک کے بارے میں کرتے ہیں, اور سب کے ساتھ اپنے آپ کو مختلف انداز سے پیش کرتے ہیں. اس کے فوراً بعد ہم نے دیکھا تھا کہ خرچ کی آیت آئی تھی. پہلی دفعہ اللہ تعالیٰ نے کہا تھا کہ یا ایھا الذین آمنوا انفقوا مما رزقناکم من قبل ان یأتی یوم لا بیع فیہ ولا خلۃ ولا شفا, یاد ہوگا. اور اس کے اینڈ پہ بتا دیا تھا کہ والکافرون ہم الظالمون. وہاں سے اصل میں مال کا تذکرہ تو شروع ہو گیا تھا. اور جب بھی کسی کو کہا جاتا ہے کہ اللہ کے راستے میں خرچ کرو تو دل تنگ ہوتا ہے, تو دل کی تنگی سے بچانے کے لیے اللہ سبحانہ تعالیٰ نے آیت الکرسی 255 میں بتا دیا کہ اللہ لا الہ الا هو الحی القیوم, کہ تمہیں جس رب کے راستے میں خرچ کرنے کو کہا جا رہا ہے وہ کوئی معمولی ہستی نہیں ہے. ہمارا بھی کوئی غریب رشتہ دار مانگ لے تو ہم کہتے ہیں اس نے واپس تو کرنا کوئی نہیں, دے دو جو دینا ہے. کوئی امیر رشتہ دار کبھی ہم سے مانگ لے تو ہمارے پاؤں زمین پہ نہیں ٹکتے اور ہم کہتے ہیں اس نے مانگا یہ واپس بھی کرے گا, بلکہ ہو سکتا ہے خوش ہو کے زیادہ بھی دے دے. تو اللہ تعالیٰ کی قدر نہ ہو تو اللہ کے راستے میں دینے کی قدر نہیں ہوتی. یہی بات سمجھانے کے لیے آیت الکرسی تھی. پھر ہم نے آیت الکرسی میں جو اللہ تعالیٰ کی دو ابتدائی صفات دیکھی, الحی القیوم, اور آخر میں دیکھا العلی العظیم. اب تک جو بات ہوئی ہے ان چار ناموں کے ناطے سے ہوئی ہے کہ زندہ ہے, زندگی دینے والا ہے, اور قائم ہے اور قائم رکھنے والا ہے, اعلیٰ بھی ہے اور بڑا بھی ہے. پھر اس کے بعد کیا رکاوٹیں ہیں اس راستے کی کہ اللہ کی بڑائی کو مان کر بھی لوگ ماننے نہیں چاہتے, تو اس کی رکاوٹوں کا ذکر کر کے اللہ تعالیٰ نے بتا دیا کہ تبئی نہ رشت من الغی لا اکراہ فی الدین, کہ زبردستی آپ کسی کو اللہ والا نہیں بنا سکتے جب تک اس کے دل میں اللہ کی معرفت نہیں ہوگی, وہ اللہ کو بڑا نہیں سمجھے گا. راستے کی رکاوٹ کا تذکرہ ہوا کہ جب سچی فطرت ہوتی ہے تو بندہ رب کو مانتا ہے, لیکن جب راستے کے تاغوت ہوتے ہیں تو انسان ان کی سن کر اللہ سے دور ہوتا ہے. بہت ہی خوبصورت اصول دیکھ لیا کہ اللہ ولی الذین آمنوا والذین کفروا اولیاءہم التاغوت, کہ اللہ ایمان والوں کا دوست ہے اور کافروں کے دوست تاغوت ہیں. اللہ کیا کرتا ہے, یخرجونہم من الظلمات الی النور, اللہ اندھیروں سے روشنی میں ڈالتا ہے. روشنی ایک ہے, اندھیرے بہت سارے ہیں. جبکہ کفار کے ساتھ تاغوت کیا کرتے ہیں کہ وہ ان کو تھوڑی بہت بھی روشنی مل رہی ہو تو اس سے دور کر دیتے ہیں. اور ہم نے دیکھا کہ ہر ایک کا تاغوت فرق ہوگا. ہمارے دوست بھی تاغوت بن جاتے ہیں جب ہمیں دین کی کلاس میں آنے سے ڈسکریج کرتے ہیں. ہماری بیویاں بھی تاغوت بن جاتی ہیں جب مردوں کو دین کے راستے میں کام کرتا دیکھ کر گلے شکوے کرتی ہیں, اور سو آن. بہرحال ان کے بعد تین واقعات ہم نے دیکھے جو انبیاء کرام کی زندگی سے تھے. دو حضرت ابراہیم کے تھے, ایک حضرت عزیر کا تھا. تینوں واقعات میں اللہ کے الحی اور القیوم کا تذکرہ تھا. یہ بات واضح آپ پہ, زندگی اور موت کا وہ مالک ہے. مجھے آپ کو یہاں تک پہنچ کر, یعنی آیت 260 تک پہنچ کر یہ پورا یقین دلا دیا کہ تمہاری زندگی اور تمہاری موت اس کے ہاتھ میں ہے. تو جس کے ہاتھ میں ہے پھر اس کو دے دو سب کچھ. اب اس کے بعد بڑے غور سے سنیے گا آج کا ہمارا سبق, انشاءاللہ اللہ نے چاہا آیت 261 سے 273 تک ہوگا. عام طور پہ ہم اس کو دو حصوں میں کرتے تھے, لیکن اس دفعہ میں نے سوچا کہ ان آیات میں یہ دو رکوع ہیں اللہ کے راستے میں خرچ کرنے کی ہر ممکن صورت بیان کر دی گئی ہے. اس میں انشاءاللہ آپ کو صدقے کا بھی ذکر ملے گا, اس میں آپ کو فی سبیل اللہ کا ذکر بھی ملے گا, پھر اس میں آپ کو عشر کا ذکر بھی ملے گا، پھر اس میں اشارہ زکوٰۃ کا بھی ہے، پھر دے کے مال احسان جتلانے کی بات بھی ہے۔ تو آپ کہہ لیجئے کہ اب آگے جو دو رکوع آ رہے ہیں ان کا موضوع انفاق فی سبیل اللہ، اور آپ یہ کہہ سکتے ہیں کہ پورے قرآن میں یہ وہ مقام ہے کہ جس کو ذروہ یا سنام کہہ سکتے ہیں، کلائمکس ہے۔ آپ سے کوئی کہتے ہیں اسلام کا کیا نظریہ ہے مال کے خرچ کے بارے میں، تو یہ بتا دیں۔ اور یہاں یہ بات بھی نوٹ کیجئے گا کہ اللہ کی رضا جوئی کے لیے اپنا مال خرچ کرنا، اس کے بارے میں دین کی کئی مختلف ٹرمز یوز ہوئی ہیں۔ بس آپ دیکھیے، اطعام التام، کھانا کھلاؤ، کھانا کھلانا بھی نیکی ہے۔ سورہ دہر کی آیت نمبر 8 میں آتا ہے وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا، وہ کھانا کھلاتے ہیں اللہ کی محبت میں مسکین، یتیم اور قیدی کو۔ تو کیا پتہ چلا کہ مال خرچ کریں گے تو ان تین چیزوں پہ خرچ ہوگا۔ پھر اس سے آگے صدقہ، پھر زکوٰۃ، پھر انفاق، قرض حسنہ جیسی باتیں ہیں۔ یہ پانچ چھ چیزیں بعض دفعہ ہمارے ذہن میں کلیئر نہیں ہوتی، کیا کریں، غریبوں کو کھانا دیں یا اللہ کے راستے میں لگائیں، مسجد کو چندہ دیں یا زلزلہ زدگان کو بھیجیں، یعنی کنفیوژن ہے۔ تو اس سبق کو آج انشاءاللہ ہم اس تناظر میں دیکھیں گے کہ سب چیزوں کے اندر ایک بیلنس کیا ہونا چاہیے اور ان سب کی کیا ہے، اور خاص طور پہ آپ اس میں اللہ کی رضا کا تذکرہ پڑھیں گے، مرضات اللہ، رضا نہیں مرضات، جہاں آئے گا لفظ اس کا انشاءاللہ اس کو کھولوں گی۔ اور اللہ سبحانہ تعالیٰ یہی چاہتے ہیں کہ میں اور آپ اپنے مال کو اپنا سمجھنے کی بجائے اللہ کا ہمارے پاس رکھوایا ہوا سمجھیں۔ جب اللہ کا رکھوایا ہوا مال سمجھیں گے تو اللہ کے کہنے پہ کہیں خرچ کرنا پڑے گا تو خوشی سے کریں گے، چاہے اپنے بچوں کے لیے رزق کے معاش کا انتظام ہے، حلال روٹی کمانے کے لیے ایک مرد صبح نکلتا ہے، آپ کا خیال ہے کیا وہ نیکی کا کام نہیں کرتا؟ حلال حرام کا فرق رکھتے ہوئے جو صبح سے شام تک کام کرتا ہے، اللہ کے نبی نے کہا کہ وہ قیامت کے دن صدیقین کے ساتھ ہوگا۔ تو لہٰذا ہمارا دین بہت خوبصورت دین ہے، اس نے صرف یہ نہیں کہا کہ سارا اٹھا کے مسجدوں میں دے دو، سارا اٹھا کے اداروں کو دے دو، یا سارا اٹھا کر کسی جگہ قحط کے علاقے میں بھیج دو اور خود پھر لینے والے بن جاؤ، بلکہ بیلنسڈ ہے۔ اور مجھے لگتا ہے کہ اس بیلنس کو ہمیں سمجھنے کی بہت ضرورت ہے، خاص طور پہ اس حصے میں آپ کو جو سوچ ملے گی وہ فی سبیل اللہ کیا ہوتا ہے۔ یہ بھی بہت بڑا ایک سوال ہوتا ہے لوگوں کا کہ فی سبیل اللہ میں کیا آتا ہے کیا نہیں آتا۔ کوشش کروں گی کہ ان ساری چیزوں کو آج ہم جمع کر سکیں، اور اللہ تعالی ہمارے وقت، فہم اور ہماری سمجھ کے اندر بھی برکت عطا فرمائے۔ تو آئیے شروع کرتے ہیں۔ طریقہ یہی ہوگا کہ میں کوشش کروں گی ساری آیتوں کو تھوڑا تھوڑا ہلکی سی وضاحت سے کر دوں، پھر اینڈ پہ ہم سب کو ایک خلاصے میں لیں گے۔ تو آیت 261 اس کا خلاصہ، مثل الذین ينفقون اموالهم، مثال ان لوگوں کی جو خرچ کرتے ہیں اپنا مال، کہاں کرتے ہیں، فی سبیل اللہ، اللہ کے راستے میں، کمثل حبت، مانت مثال دانے کے، کون سا دانہ، انبتت سبع سنابل، جس نے اگائی سات بالیاں، جس میں سے نکلی سات بالیاں، بالی سمجھتے ہیں، خوشہ، ہیئرز جو ہوتے ہیں، خوشہ اردو میں آپ سمجھ گئے ہوں گے۔ پھر اس میں کہتا ہے، یہاں اگر میں جہاں رکتی ہوں نا وہاں ایک چھوٹی سی کوما لگا دیں گے نا تو ترجمہ یاد کرنا آسان ہوگا، جس نے اگائی سات بالیاں، فی کل سنبلت نیت حبا، پھر ہر بالی میں سو دانے ہوں گے، امیجینیشن میں آ رہا ہے، ایک دانہ زمین میں ڈالا، اس میں سے سات یعنی سیون بالیاں نکلی، بالیاں من سٹے، ہر سٹے میں سو دانے، اور اللہ تعالیٰ نے ایک سے 700 کر دیے، ٹھیک ہے، اضافے کی طرف اشارہ ہے۔ واللہ یضاعف لمن یشاء، اللہ جس کو چاہتا ہے بڑھا دیتا ہے، دگنا کرتا ہے۔ ضاعف کا لفظ آپ کو پیچھے بتایا تھا، دگنا، ڈبل، ملٹی پلائی، اور اگر دعاد کی زیر کر دیں دیف تو کمزوری، ہم کہتے ہیں نا ضعیف ہے، دوف کہتے ہیں کمزوری کو، کسل مندی کو۔ تو اللہ تعالیٰ کہتے ہیں کہ میں تو 700 تمہیں بتا رہا ہوں، میں تو اس سے بھی زیادہ کر سکتا ہوں، بھئی کیسے، واللہ واسع علیم، اللہ تعالیٰ خوب وسعتوں والا اور خوب جاننے والا ہے۔ آیت بالکل سمپل ہے نا، اب تھوڑا سا آپ اس کو دیکھیے گا کہ اس میں جو لفظ ہم دیکھ رہے ہیں وہ کیا ہے۔ سب سے پہلا لفظ ہے مثل، مثل کہتے ہیں مقدار کو، وہ مقدار جس کے پیٹرن ہے، یعنی کسی چیز سے مقابلہ کرنے کے لیے بات بیان کی جائے۔ اردو میں بھی ہم کہتے ہیں نا مثال، بے مثال، مثالی انداز، تو اسلوب، انداز، شکل و صورت، वो नमूना जिसके मुताबिक कोई चीज बनाई जाए। ठीक है, डिस्क्रिप्शन आप इसकी देखें ना कि जैसे एक के मुशाबे में दूसरा होना। अब यहां के मसल, तो यहां से इस आयत का नाम लिख लें, ये तमसीली आयत है। कुरान पाक की 6000 से जायद आयतों में से तकरीबन 250 आयतें तमसीली हैं, मिसालें दी गई हैं, पैराबल्स कहते हैं इंग्लिश में इसको। अल्लाह ताला से ये बात हमने भी सीखनी है कि जब भी बात करें तो मिसाल देके करें। अच्छा उस्ताद कौन होता है? जो आम सी बात को या मुश्किल बात को मिसाल के जरिए से आसान कर देता है और खास बना देता है। ठीक है, तो यहां आप लिख लीजिए कि अल्लाह ताला ने आपका मेरा तखय्युल बुलंद किया है। जहां भी कोई आयत लफ्ज मिसाल या इस तरह की तमसील से होना, तो उसके अंदर हमारा इमेजिनेशन स्ट्रांग होना चाहिए। यानी अब आपकी तवज्जो इधर उधर से हट जाए, आप पहुंच जाए किसी खुली जमीन पे, आप देख रहे हैं एक शख्स है, उसके हाथ में दाना है, फिर उसने जमीन खोदी, फिर उसमें दाना डाल दिया, फिर आप अगले सीन में अपनी इमेजिनेशन में लाइए कि उसमें से एक पौधा निकला, फिर कुछ दिन बाद 7 सिट्टे बन गए, हर सिट्टे में कुछ अरसे के बाद 7 दाने बन गए, 7 में 100 बन गए, तो वो 700 बन गए। अगर इस वक्त आप डूब के नहीं सुनेंगे ना, तो आप ये मिसाल का हक अदा नहीं कर पाएंगे। तो लिहाजा मसलुल लजीना, मिसाल उन लोगों की, कौन युनफिकूना, खर्च करते हैं, नफक सुरंग को कहते हैं, पीछे भी बात हो गई थी, दो लफ्ज लिख लें साइमल्टेनियसली तो बात समझ आ जाएगी। एक है इनफाक, जो भी इस वक्त हम पढ़े, इनफाक कहते हैं खर्च करने को, इधर से आया उधर चला गया, रुकता नहीं है बीच में। नफक कहते हैं टनल को, सुरंग, तो सुरंग में गाड़ी खड़ी कोई करेगा तो क्या होगा, पीछे वाली गाड़ी आके उसको टक्कर मार देगी, हो सकता है अंधेरे में पता भी ना चले। तो माल के फ्लो को इनफाक कहते हैं, फ्लो, इधर से आया उधर चला गया, उधर से निकला इधर आ गया। ठीक है, अब इस इनफाक में से अलिफ गिरा दे, पीछे रह गया निफाक, इनफाक से रुकना निफाक की अलामत है। दूसरे लफ्जों में कह लीजिए कि इनफाक मुश्किल लगता है मुनाफिक को। ठीक है, चलिए इतना काफी आगे देखे, माल, अलमाल, माल का रूट क्या होगा, मीम वाव लाम, अलमाल हर वो चीज जिसके तुम मालिक हो जाओ, इसकी जमा है अमवाल। असल में मालुन उस सोने चांदी को कहते हैं जिसका कोई मालिक बन जाए। इसके बाद दूसरी चीजों के जखीरे को मालुन कहने लगे। इसी तरह अरब लोग जानवरों को, जैसे जिस तरह पंजाबी में लोग कहते हैं ना ढोर डंगर, ऊंटों के गल्ले को माल कहते थे, क्योंकि उसमें ज्यादातर ऊंटों ही की शक्ल में माल उनका होता था। रजुलुन मैयिलुन कहते हैं मालदार आदमी को, जैसे वेल्दी, हम कहते हैं ना बिलियनेरियन, मालदार, करोड़पति, तो रजुलुन मैयिलुन। इसी तरह मुल्लतहु, मैंने उसको माल दिया। ठीक है, बहरहाल इसमें इन सारी बातों में जो असल लफ्ज के माल को माल कहते क्यों है, उर्दू में एक लफ्ज आप बोलते हैं मेरा दिल उसकी तरफ माइल है, तो ये जो लफ्ज माइल है ना वो भी इधर है। माल वो चीज होती है जिसकी तरफ बंदे का दिल माइल होता है, और माइल कहते हैं झुकने को। तो माल को माल क्यों कहते हैं, क्योंकि जहां चीज अपनी रखी होगी ना वहां बार बार ध्यान जाएगा। आपका पर्स कहीं रखा हुआ, आपका ध्यान उधर है, सोना चांदी कहीं रखा है तो आपकी तवज्जो उधर होगी, खैर फिक्र हर वक्त गम, हम वही चीजें बनी रहती हैं जो हमने संभाल संभाल के रखी होती हैं। चीजें निकल जाए ना बीच में से तो दिल के अंदर कुशादगी आ जाती है। याद रखिएगा, हमने अपने दिलों के अंदर खुद ही ये कोलेस्ट्रॉल भर के रखा होता है, फिर उसी की संभाला संभाली में बूढ़े हो जाते हैं, और फिर एक वक्त आता है कि हम दुनिया से निकल जाते हैं। तो माल से ज्यादा मेलान नहीं रखना चाहिए। उसके बाद आज के सबक का सबसे खूबसूरत लफ्ज आपके मेरे सामने है, सबील, फी सबीलिल्लाह। और मैं यहां इसकी लफ्जी वजाहत में इंशाल्लाह आपको फी सबीलिल्लाह की असल समझाना चाहती हूँ, फिर इंशाल्लाह सूरत तौबा तक आपका जहन क्लियर हो चुका होगा कि ज़कात का माल फी सबीलिल्लाह दे सकते हैं तो फी सबीलिल्लाह में क्या होता है। थोड़ा सा लफ्ज सबील से खेलते हैं, सीन बा लाम। अस सुबुल कहते हैं लटकाना, छोड़ देना। अस सबलल इजार कहते हैं, आजार कहते हैं शलवार को, ट्राउजर, आजार को लटका दिया। असबला दम अहू, अपने आंसुओं को जारी कर दिया, छोड़ दिया कि अब आंखों से आंसू फिर बहते ही रहे। कभी होता है ना फिर बंदे का दिल करता खूब रोलो, या बच्चा बहुत तंग करे तो मां कहती बैठ के रोलो, ठीक है वही कैफियत है इधर। इसी तरह असबलतिस समाऊ, आसमान से मूसलाधार बारिश बरसने लगी, यानी जो रेन होती है ना उसके लिए भी ये लफ्ज इस्तेमाल आता है। इसी से फिर असबलू बारिश को कहते हैं। लेकिन कौन सी? आपको पता है कि बारिश मुख्तलिफ तरह से होती है ना, वो बारिश जो आसमान से लटक कर ऐसे हाथ को, देखें ना इसमें लटकने का मानी समझेंगे तो फिर इसकी इंशाल्लाह असल भी समझेंगे, आसमान से लटक कर जमीन पर आ रही है लेकिन अभी जमीन पर गिरी नहीं है। यानी रेन ड्रॉप्स जो आसमान से शुरू हो गए आने लेकिन अभी नीचे गिरे नहीं है। बात बात है। और आप आगे पढ़ेंगे इस बारिश के लिए मतर भी है, माँ भी है, सईब भी है। इसी तरह असुबलतु कहते हैं वसी पैमाने पर होने वाली बारिश को। चलिए असबलुल जरउ, खेती में खोशे लटकने लगे। किसान जब बीज डालता है ना तो उस वक्त सुबल नहीं होती चीज, जब उसमें से छोटे छोटे सिट्टे निकलने लगते हैं ना तो उस वक्त भी ये लफ्ज सुबल बन जाता है। असल में इसमें मानी लटकने का है, ठीक है, छोड़ना और लंबा करना। अब आते हैं हम इधर इस लफ्ज को सुम्बुला। यहाँ लफ्ज सुबुल जो आया है ना, थोड़ा सा इसको समझ लीजिए कि सबील और सबीलतुन कहते हैं रास्ते को, नरम रास्ता जिसमें सख्ती ना हो, और वाज़े हिस्सा रास्ते का, मतलब छुपा हुआ रास्ता नहीं होता। सुबुल सलाम या सबीलुल जन्ना को जहन में ले आइए, या सबीलुल रुश्द हम पढ़ेंगे सूरत अल आराफ में, ये सारों में क्या कि वाज़े रास्ता होता है। सबील मुजक्कर और मुअन्नस दोनों में इस्तेमाल होता है लेकिन ज्यादा मुअन्नस में आता है। इसकी जमा है सुबुल। अब यहां देख लीजिए लफ्ज फी सबीलिल्लाह। सबील कहते हैं वो चीज जो एक को दूसरे से मिलाए, जैसे रस्सी की मैं अक्सर ही मिसाल दे देती होती हूँ। जैसे आप देखिए कि ऊपर से एक रस्सी गिरी है अगर, और ऊपर का सिरा अल्लाह के हाथ में, ये ऊपर से अल्लाह ने एक रस्सी गिरा दी। फी सबीलिल्लाह क्या चीज है? हर वो चीज जो आपको अल्लाह से जोड़े। और खास तौर पे फी सबीलिल्लाह का लफ्ज आता है अल्लाह के दीन की नशरो इशात के लिए। अगर दुश्मन आ चुका है तो किताल बनेगा फी सबीलिल्लाह। तो किताल में मुराद है जंग पे खर्च करना, हथियार लेना, तीर तलवारें खरीदना, और इसी तरह से दूसरी चीजें होती हैं। और अगर दुश्मन नहीं आया तो दुश्मन को दावा करना, इल्मी जिहाद करना, तबलीग करना, उसके सारे मीन्स जो होते हैं वो सबील के रास्ते में आते हैं। फी सबीलिल्लाह से मराद क्या हुआ कि अल्लाह के कानून को लागू करने के लिए की जाने वाली कोशिशों पर खर्च करना। ये मैं नहीं कह रही, ये मैं आपको डिक्शनरी से पढ़ के सुना रही हूँ। सबील अल्लाह के निजाम को दुनिया में राज करने के लिए, दीन को प्रमोट करने के लिए खर्च करने को फी सबीलिल्लाह कहते हैं। देखिए नबी सल्लल्लाहु अलैहि वसल्लम का जो मिशन था ना वो फी सबीलिल्लाह था। दीन के काम के साथ जब लफ्ज़ फी सबीलिल्लाह लग जाता है ना तो ना उसमें भावताव होते हैं, ना उसमें तनख्वाह होती है, ना उसमें जमा तफरीक होते हैं। उसमें बंदा ये नहीं कहता कि घंटा एक घंटे का नहीं होता बल्कि 45 मिनट का होता है। वेस्ट में जो लोग पर आवर पे लेते देते हैं वो कहते हैं 45 मिनट पर हमें ब्रेक चाहिए। आप कह रहे हैं अभी घंटा नहीं हुआ, मैं कह रहा हूं हो गया। ये फी सबीलिल्लाह नहीं होता। फी सबीलिल्लाह क्या है कि जब लोगों को अल्लाह के दीन से जोड़ने का शौक हो। और याद रखिएगा कि ये वो काम है जिसके लिए सारे अंबिया कराम ने अपनी जिंदगियां तज दी थी। मेरे आपके लिए भी खुशबख्ती है कि अल्लाह हमें अपने रास्ते में लगा ले फी सबीलिल्लाह। चाहे इसमें सियासी निजाम के सामने खड़ा होना पड़े, माशर्ती रिवाज को तोड़ना पड़े, रस्म और रिवाज को तोड़ना पड़े। और सबील की जमा सुबुल अल्लाह ने शहद की मक्खी के लिए इस्तेमाल किया सूरह नहल में, फसलु की सुबुल रब्बी का जुलला। इतना सा दिमाग रखने वाली शहद की मक्खी को पता है कि रब के बताए हुए रस्तों पे चलना है, लेकिन इतने अकलमंद इंसान को नहीं पता। आगे ये लफ्ज बहुत दफा आएगा इंशाल्लाह, मैं आगे जाके इसको मजीद खोलूंगी। हम अब आगे चलते हैं। कमसली हब्बा, कमसल तो वही लफ्ज आ गया जो पहले था। हब्बा को देखिए, हबाबा, हब से क्या है हुब। इस मादे के 5 मानी है लेकिन यहां ये दाने के मानी में है, बीज के लिए। तो आज मैं ज्यादा वो मैसेज दूंगी आपको। पीछे आपको याद होगा कि मैंने आपको कुछ मानी दिए, तो शायद आपको याद है कि नहीं। وَالَّذِينَ آمَنَ شَدُّ حُبَّ لِلَّهِ پہ اس لفظ کی ڈسکرپشن ہوئی تھی کیونکہ حب اور حب وہی ہے. سفیدی چمک بلند ہونا ظاہر ہونا نمودار ہونا کسی چیز کا اپنی جگہ ٹھہرے ہونا. میں ریکمینڈ کروں گی جنہوں نے مس کیا وہ نوٹ کر لیں کبھی زندگی میں دوبارہ اس حصے کی ریکارڈنگ سنیے گا. ہم نے حب کے ساتھ یہ پانچوں معنی جوڑے تھے. آج بات کر رہے ہیں حب کی. حب کیا ہے؟ دانا, سیڈ. بیج پہلے زمین میں جاتا ہے, پھر پانی دیا جاتا ہے, پھر پانی کے بعد وہاں ہوا روشنی جو بھی جمع ہوتا ہے تو وہاں سے پھر پودا اگتا ہے. اللہ کی محبت کا بیج دل میں جب جاتا ہے نا تو اسی سے عمل صالح کی فصل تیار ہوتی ہے. اصل میں یہاں اللہ تعالیٰ یہی بتا رہے ہیں, محبہ واحد ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں ایک بیج وہاں سے نکلا, حبتن امبتت نبتت, سے نون باتا نبتات اردو میں آپ لفظ بولتے ہیں. ہر وہ چیز جو زمین سے اگے, اگنے کی جگہ. اسی طرح جوان ہوتی بھی بچی کے جسم پہ جو بھار آتے ہیں اس کے لیے بھی نبت صدل جاریہ کا لفظ آتا ہے. لڑکے کے بالغ ہونے کے لیے بھی کچھ اسی قسم کا لفظ آتا ہے. یہاں مراد کے اگانا, جیسے اردو میں آپ کہتے ہیں نشو و نما پانا, یعنی اگا. سبا, سبا کہتے ہیں سات کو, سیون. سب آتون سے ہے جس کا معنی ہوتا ہے شیرنی. سبوا کہتے ہیں درندے کو, درندہ. آپ پڑھیں گے انشاءاللہ یہ سورہ مائدہ میں آئے گا لفظ, ما کلس سبو, جس کو کھا گئے درندے. اتفاق سے عرب سات جانوروں کو درندہ کہتے تھے, تو یہ سیون اور درندے کے لفظ کے اندر جمع بھی بات ہو گئی. یہاں مراد ہے سات, آگے بھی آئے گا یہ لفظ انشاءاللہ. آگے دیکھیے گا, بہت خوبصورت لفظ, بہت ہی زیادہ جس پہ بات کر سکتے ہیں, وہ کیا؟ سنابل. سنابل کا لفظ ربائی ہے. اس کا روٹ کیا ہوگا؟ سین نون با لا. جب تین لفظ ہوتے ہیں تو اس کو کہتے ہیں ثلاثی مجرد, تو یہاں کیا ہے؟ چار. چار کو کہتے ہیں ربائی. عربی میں بہت کم لفظ ہیں, جیسے زلزلہ, ظالم ظالم, تو سنبل سنابل سین نون با لام کے لیے. سنبل کہتے ہیں بالوں اور خوشیوں کو, واحد سنبل ہے. اچھا یہ لفظ آپ آگے جا کے بھی پڑھیں گے, جنہوں نے قرآن پہلے پڑھا ہوا ہے کوئی بتا سکتا ہے کہاں اس سے ملتا ہوا؟ سنبلتن سنابل سورج یوسف میں, شاباش. کیا لفظ ہے بولیے؟ بادشاہ کا خواب کیا تھا؟ سبا سنابل. آپ فرق دیکھیے گا کہ لفظ واحد میں ہوگا تو سنبلتن, یہاں ہے سنابل اور وہاں کیا ہے؟ سنبلت سنبلات. یہ جمع قلت اور جمع کثرت کا فرق ہے. جیسے پیچھے آپ کو اشہر اور شہور میں بتایا تھا نا, یہاں سنابل ہے کھلی جمع, کوئی حد ہی نہیں. لیکن جو بادشاہ کا خواب تھا اس میں جو لفظ آیا تھا وہ وہاں, جب زندگی رہے گی اگر جائیں گے تو وہاں اس کی ڈیٹیل دوں گی, لیکن لفظ سنبل اور سنابل اور وہ جو وہاں لفظ سنبلتن وہ سب ایک ہی لفظ ہیں. مطلب کیا ہے اس لفظ میں؟ کہ اللہ سبحانہ تعالیٰ بتاتے ہیں کہ میں ایک کو اتنوں میں بدل دیتا ہوں. تو سوچو مجھے دیتے ہوئے یا میرے راستے میں کوئی کام کرتے ہوئے تمہیں خوف آتا ہے؟ سنبلا میاتن, میاں کا لفظ سو کے لیے, حبا گزر گیا, واللہ یضاعف لمن یشاء. اس ایک آیت سے آپ کو اللہ کے راستے میں خرچ کرنے کی اصل سمجھ آ گئی. دیکھیے کہ کل کا سبق بھی بہت اہم ہے, ابھی سے بتا دوں جو کل کی چھٹی کے موڈ میں ہے وہ چھٹی لے لیں, لیکن یہاں سے چھٹی نہ کریں, کیونکہ کل ہم سود کی آیت کرنے والے ہیں جو مال کا ورسٹ استعمال ہے. اس وقت جو ہم پڑھ رہے ہیں نا یہ ہے بہترین بات. ابھی اگلی آیت میں بھی جب جائیں گے نا تو آپ دیکھیں گے کہ اللہ سبحانہ تعالیٰ ہمیں کہتے ہیں دیکھو مال تو میں نے تمہیں دیا ہے, ڈھنگ سے خرچ کرو نا. دیکھیے آپ امیجینیشن میں لائیے, ایک ماں باپ ہیں, ان کے چار بچے ہیں, وہ چاروں کو ایک ایک لاکھ روپیہ دے دیتے ہیں اور کہتے ہیں جاؤ اس سے شاپنگ کرو یا کچھ خریدو, تو کیا ان کو حق نہیں پہنچتا کہ وہ ساتھ گائیڈ لائن بھی دے دیں کہ بیٹا اس ایک لاکھ روپے سے کوئی ڈھنگ کی چیز خریدنا؟ کوئی ایک جائے اور ایک لاکھ کے کپڑے خرید لائے, کوئی دوسرا جائے تو ایک لاکھ کا سیل فون خرید لائے, تیسرا جائے وہ اس ایک لاکھ میں ہو سکتا ہے پورے سال کا کھانا خرچہ راشن پانی کا انتظام کر لے. عقل مندی ہے نا. اسی طرح اللہ سبحانہ تعالیٰ مجھے آپ کو جب حکم دیتے ہیں نا کہ خرچ کرو تو یہ گائیڈ لائن ہوتی ہے, दिया मैंने, मैं और भी दूंगा। अच्छा आपने देखा होगा कि माँ बाप देते हुए थकते नहीं है, बच्चे अच्छा इस्तेमाल करें ना तो माँ बाप कहते हैं इन्होंने पहली दफा अच्छा इस्तेमाल किया था, इनको अब और भी दे दें, राइट। अल्लाह सुबहान तआला के लिए कोई मिसाल नहीं है। ये जो हम कहते हैं ना कि माँ नकसत सदका तो मिम मालिन, सदका देने से माल कम नहीं होता, नबी सल्लम ने कसम खाई थी कि तीन बातों पर मैं कसम खा सकता हूँ, उसमें एक चीज थी कि सदका देने से माल कम नहीं होता, हालांकि हमारे हाथ से जा रहा है, ठीक है। इसमें भी यही हिकमत है, जब आप अल्लाह के दिए हुए माल को अच्छी तरह से इस्तेमाल करेंगे ना तो अल्लाह आपको कहेगा ये बंदा ट्रस्टवर्दी है, फरिश्तों जाओ इसको और दे। अभी हदीसें बहुत सारी आप सुनेंगे इस मौजू में, अगर वक्त मिला तो मैं आपको इंशाल्लाह कुछ हदीसें कोट भी कराऊंगी। लेकिन अल्लाह सुबहान तआला यहाँ मुसलमानों को गाइडलाइन देते हैं कि देखो तुम उम्मते वसत हो, तुम्हें अल्लाह ने दुनिया में एक बहुत बड़े काम के लिए चूज किया है और बड़े कामों के लिए ज्यादा माल की जरूरत होती है, इस्लाम के दुश्मन ज्यादा है दोस्त कम है, तो मुसलमानों तुम्हारा अपना माल फी सबीलिल्लाह जाना चाहिए। आप देखिए कि किसी को भी आप देते हैं ना, मैं अपने लफ्जों में थोड़ी सी बात आपको फी सबीलिल्लाह की मजीद समझाना चाहूंगी। आप देखिए कि आप किसी गरीब की भूख खत्म करते हैं, ये भी नेकी, पर ये फी सबीलिल्लाह नहीं है, या तेमुत्ताम तो हो सकता है, हो सकता है जिस गरीब को आपने खाना दिया है वो खाना खा के पेट भर जाए तो जाए तो फिल्म देखने चला जाए, काफिर है तो वो उठे और शराब की बोतल पकड़ ले, लेकिन इंसानी नाते से आप खाना दे सकते हैं। बट फी सबीलिल्लाह क्या है कि जिससे आपकी माल से अल्लाह के दीन को प्रमोशन मिले, ठीक है। तो अल्लाह तआला ने उम्मत मुस्लिमा को ये बताया। और दूसरी बात है कि यतीम के और गरीब को खाना खिलाने के लिए तो दुनिया की बड़ी बड़ी एनजीओ मौजूद हैं, सारे खिलाते हैं, इस्लाम की नशरो इशात पे कौन खर्च करता है। और जब मैं लफ्ज इस्लाम कहती हूँ ना तो हमें से बाज लोग उसका मुराद सिर्फ नमाज रोजा हज जकात, नहीं, इस्लाम टू स्प्रेड द मैसेज। इतना खूबसूरत दीन हमारे हाथ में है, आज तो देखिए इतना आसान हो गया, सिर्फ पैसा फेंक और तमाशा देख। एक ऐप आप बनवाते हैं ना, सिर्फ एक ऐप आप बना लें कि जिससे लोगों तक मैसेज है, लाखों में बनता है बट उससे करोड़ों लोग फायदा उठाते हैं। पहले लोग खत लिखते थे, चिट्ठियां डालते थे, फ्लायर छपवाते थे, प्रिंट आउट्स के खर्चे होते थे, आज इंटरनेट का मीडिया, आज आप एक छोटी सी कोशिश करते हैं आप देखते हैं कि वाकई जैसे किसान को नहीं पता चलता ना कि बीज किधर गए, ऐसे वो जैसे फेंकते ना, यू मेरे हाथ को देखें छट्टे डाल डाल के ऐसे किसान फेंकते हैं ना, उसको खुद नहीं पता होता मेरा बीज कहाँ गया। इसी तरह बाज दफा जो नेकी की होती है हमारे पास फीडबैक आता है, और बाद सब ये जो वेबसाइट्स होती हैं आपके जो ऐप है, अगर जो लोग इनके एडमिन होते हैं उनको ये तक पता चल जाता है कितने लोग आए, कहाँ से आए, दुनिया के किस हिस्से में आए, एक बंदा बार बार देख रहा है, नए लोग आए, एक एक चीज इधर वही बात है कि कुल इंसान नलजमन तायर फ्यून होके, हर चीज आप देख सकते हैं, हैरत होती है बाज दफा, बाज दफा कोई एक ऐसा मैसेज आ जाता है कहीं से, आते रहते हैं ये मैसेज अल्लाह के हुक्म से, कोई अफ्रीका से आ रहा है तो कोई बांग्लादेश से आ रहा है तो कोई चाइना से आ रहा है, आपकी वेबसाइट से ये सुना था हमें मजीद चाहिए, ये चाहिए, वो चाहिए। बस जब सिर्फ एक बंदा किसी दूसरे मुल्क में होता है, वहां ना आप गए, ना आपका कोई स्टूडेंट गया, ना मैसेज गया, लेकिन नेट वहां आपके मैसेजेस को पहुंचा देता है। तो ये है बीज की असल, के जब कुफर जो हर तरफ फैला हुआ है, नीटो का डब्बा आपको पूरी दुनिया में मिलेगा, आपको कॉलगेट टूथपेस्ट हर दुनिया के हिस्से में मिल जाएगी, मैकडोनल्ड की ब्रांच आपको दुनिया के हर हिस्से में मिल जाती है, तो फी सबीलिल्लाह अल्लाह का इतना खूबसूरत दीन क्यों नहीं लोगों तक पहुंच रहा, इसलिए कि हम मुसलमानों के भी अपने बड़े खर्चे हैं। आज एक शादी पे मुसलमान जितना खर्च करते हैं ना, वल्लाह ही उससे पूरा एक स्कूल बन जाता है। आप फलाही काम भी करते हैं, हमारे मुल्क में तो बच्चों की तालीम के लिए जगह भी नहीं मिलती, अगर बिलफर्ज अगर वहां भी ठीक इस्तेमाल हो, दीनी दुनियावी दोनों तालीम दी जाए, एक शादी का खर्चा आप दें प्राइमरी स्कूल खुल जाता है। लेकिन ये शऊर कहां से पैदा होता है, ये कुरान की तालीम से होता है। आज के दौर में हर बंदा अपनी अक्ल और अपनी समझ से सोचे नीड ऑफ द आवर क्या है, वक्त की जरूरत क्या है। मैं आपको पूरे यकीन से कह सकती हूँ, शायद मेरा सोच गलत हो, लेकिन जो मैंने सोचा मैंने तो आपको वही बताना है, मेरे ख्याल में आज के दौर में हमारे माल के खर्च के सबसे बेहतरीन मसरफ वो जगह है जहां से लोगों को अल्लाह की इस किताब से, इस्लाम से रूशनास कराया जाता है। फिर इसके लेवल है, नॉन मुस्लिम्स को दावा दें, बड़ों को दें, बच्चों को दें, लेकिन रूहानियत तो पैदा हो। इस्लाम के लिए आप देखिए काम करने का जज्बा जहां से पैदा होता है वहीं से फिर ऐसी माएं तैयार होती हैं जो फिर कहती हैं कि हमारे बच्चे दीनी तालीम हासिल करें, बापों को पता चले। और मेरा तो अब इतना दिल चाहता है कि जिस शद्दो मत से हम औरतों की तालीम की बात करते हैं, हमें उससे ज्यादा मर्दों की तालीम की बात करनी चाहिए। क्यों क्लैशेस क्यों होते हैं? औरतें गरीब पढ़ पढ़ के रो रो के जाती हैं क्योंकि कुरान की मोहब्बत है, घर जाती हैं घर का माहौल फर्क है। वो मर्द तो सिर्फ नमाज रोजे से ऊपर ही नहीं गए, जो बड़े दीनदार मर्द हैं वो भी इल्ला माशाल्लाह, तो घर में क्लैश है। मैं सोचती कोर्स ऐसा कर दूं जो हस्बैंड वाइफ के लिए मस्ट है, उसका रजिस्ट्रेशन हो गई तब जब मियाँ बीवी दोनों बैठेंगे, हम भी को एजुकेशन कराते हैं, एक इधर बैठ जाए एक दूसरे रूम में बैठ जाए, उनको मर्द पढ़ाए, लेकिन लाजिम है कि मर्द औरत दोनों करें। और ये करना पड़ेगा, ये करना ही पड़ेगा। जब तक घरों के मर्द नहीं दीन पे आते, औरतों का सीखा हुआ उस तरह रंग नहीं लाता। और मर्द बेचारे सीखते हैं, अगर कई मर्द हैं जो वाकई सीखते हैं, कई मस्जिदों में ऐसा इहतमाम है, कई कोर्सेज हैं, मैंने खुद ऐसे लोगों को देखा है, सऊदी अरब गए, कोई इजिप्ट जाते हैं, कोई किसी मुल्क में जाते हैं सीखते हैं, लेकिन उनकी बीवियों को शऊर नहीं है। आपके इर्द गिर्द फेमस लोग हैं जो दीन सिखा रहे हैं, उनकी बीवियाँ शायद वो कहती हैं हम नहीं सुनते इनकी, ये पता नहीं क्या बोलते रहते हैं। बात समझ रहे ना? तो नक्शा कब बदलता है? जब एक इंसान हकीकत में अल्लाह के दीन को अपना दीन समझ लेता है। तो याद रखिए, ये बात जबरदस्ती की नहीं है। अल्लाह कहता है जिसका मैं बढ़ाता हूं, अब सवाल पैदा होता है वल्लाहु युदाइफली मई यशा, अल्लाह किसका बढ़ाता है? बात समझ गए? 700 इज द लीस्ट मिनिमम, 700 तो सिर्फ फर्स्ट मल्टीपल है। अल्लाह कहता है मैं 70,000 भी किसका? इसकी वजूहत लिखिएगा। नंबर एक, नियत। नंबर दो, इखलास, यानी किस नियत से दिया, इखलास कितना था। तीसरी बात है दे के छुपाया कितना। चौथी चीज, जरूरत किस बात की थी, नीड कितनी थी। देखिए अगर एक बंदा भूख से मर रहा है और आप उसको खाना ना दें और आप जाके किसी को उसी पैसों की किताब खरीद दें, तो आपने ना समझी की वो मर जाएगा अगर उसको खाना ना मिला, किताब तो बाद में भी खरीद लेंगे। तो वक्त की जरूरत देखने की जरूरत है। और इस एक आयत के बारे में कहते हैं कि यह आयत उस्मान बिन अफान और अब्दुर्रहमान बिन औफ के गजवे तबूक में इन्फाक के बारे में नाजिल हुई थी। हजरत उस्मान ने 1,000 ऊंट और 1,000 दिनार लाकर जब नबी सल्लम के सामने रखे, तो आप लाकर इसको उलटते यूं देखिए, जैसे आप किसी अच्छी खूबसूरत चीज को यूं देखते हैं, कभी यूं देखते हैं कभी यूं देखते हैं। फिर आपने फरमाया कि आज के बाद उस्मान का कोई फेल उसको नुकसान नहीं देगा, यानी दूसरे लफ्जों में कह ले कि उस्मान आज के बाद तू कोई नेकी ना भी करना तो तू जन्नती है। हम होते तो इस खुशखबरी के मिलने पे इतनी बड़ी पार्टी करते कि शायद फिर हमारा नाम काटना ही पड़ता जन्नत में से। हम अपनी खुशियां भी ऐसे सेलिब्रेट करते हैं। 9 दफा अपनी जगह से खड़े होकर उस्मान ने कहा था अल्लाह के नबी 1,000 ऊंट और सामान और कजावों से भरे हुए। साहबा कह रहे थे हम देख रहे थे ये जब उठते हैं उस्मान ही उठते हैं। फिर इसी तरह अब्दुर्रहमान बिन औफ 4,000 दिरहम लेकर आए और कहा अल्लाह के रसूल मेरे पास 8,000 दिरहम थे। अब सुनिएगा जरा गौर से, 8,000 थे, मैंने 4,000 अपने और अपने घर वालों के लिए रोक लिए और 4,000 मैंने अपने रब को कर्ज में दे दिए, आधा 50% अपनी सारी मनी प्रॉपर्टीज इन्वेस्टमेंट सब लाके अल्लाह के नबी के आगे रखी। जरा सुनिएगा मिला क्या। रसूलुल्लाह ने फरमाया बारक अल्लाह लक फीमा अमसकता वफीमा आतैत, अल्लाह आपको उसमें भी बरकत दे जो आप रखे हैं घर में और उसमें भी बरकत दे जो आपने अता कर दिया। उस पे यह आयत नाज़िल हुई मसलुल्लज़ीन युन्फिकून अमवालहुम फी सबीलिल्लाह। यस, बाबुन नुज़ूल, किताबों के नाम मेरे पास मौजूद हैं, जिसको लेनी है ले ले आके हवाला। तो याद रखिएगा अल्लाह ताला कभी किसी का हक नहीं रखते। अल्लाह ताला की तरफ पहुंचाने वाले रास्तों पर खर्च करना, नफा देना, ये सब चीजें अल्लाह अपने जिम्मे रखता है। कौन कर सकता है, ये सवाल पैदा होता है, फी सबीलिल्लाह कौन खर्च करता है? नंबर एक, जो अल्लाह की रजा के लिए जीना चाहता है। नंबर दो, जो जाती गरज से बालातर हो जाता है। नंबर तीन, जिसका मुआशी नुक्ता नजर बदल जाता है। सूरत फातिर आयत 29-30 में अल्लाह ने ऐसे लोगों की तारीफ की है। तवील आयत है जिसका एक हिस्सा क्या है, अल्लाह के बंदों में यकीनन वो लोग जो अल्लाह की किताब की तिलावत करते हैं, यानी कुरान भी पढ़ना है, और नमाज कायम करते हैं, और जो कुछ हमने इनको अता किया है इसमें से छुपे और खुले खर्च करते हैं। کیوں کرتے ہیں بھلا؟ یرجون تجارتن لن تبور، وہ ایک ایسی تجارت کی امید رکھتے ہیں جو ہرگز برباد نہیں ہوگی۔ سوچیے گا، جب آپ اللہ کے رستے میں خرچ کو تجارت سمجھیں گے نا، تو آپ کہیں گے جو بچہ کچھ ہے وہ بھی انویسٹ کر دو۔ دیکھیے جو کاروباری لوگ ہوتے ہیں نا، کہتے ہیں گھر میں رکھنے سے کیا فائدہ، چوری ہو گیا تو ضائع ہو گیا، بینک میں رکھا تو ہمیں کیا فائدہ، بینکوں نے پیسہ کمانا ہے، ہمیں کیا ملا، کاروبار میں لگا دو۔ کاروبار میں لگائیں گے، ڈوبنے کا ڈر تو ہوتا ہے، لیکن چلو ایک دفعہ ڈوب گیا تو دو دفعہ فائدہ بھی ہو جائے گا۔ جب نقطۂ نظر یہ ہو جائے کہ اللہ کے راستے میں لگانے کے بعد لن تبور، اس میں کبھی نقصان نہیں ہوگا، تو بندہ اللہ کے راستے میں دینا اپنے ہاتھ میں رکھنے سے بہتر سمجھتا ہے۔ اور اللہ انسان کے ضمیر کو جگاتے ہیں۔ دیکھیں یہ مثال ہی ایسی ہے جو بندے کی نا آنکھیں کھول دیتی ہے۔ ایک دانہ کیسے بڑھتے بڑھتے 700 میں چلا گیا، اس سے جوش پیدا ہوتا ہے، انسان کا ضمیر جاگتا ہے، انسان کی آنکھوں کے سامنے اپنی نیکیوں کی فصل کھڑی ہوئی نظر آ جاتی ہے کہ جب اتنا پھل ملنا ہے تو میں پیچھے کیوں رہوں۔ انسان کا جو عمل ہے نا، وہ بھی بیج کی طرح ہوتا ہے، اچھا بھی ہو سکتا ہے برا بھی۔ زمین اچھی بھی ہوتی ہے، بری بھی ہوتی ہے۔ اگلی آیت کو سنیں گے تو انشاءاللہ آپ کو مزید سمجھ آئے گا کہ دنیا کی زمین پہ بیج ڈالنا ہے۔ یہ جملہ لکھے، یہ جم ہے اس لیسن کا، دنیا کی زمین پہ بیج ڈالنا ہے، پھل آخرت کی زمین سے جا کے لینا ہے۔ فی سبیل اللہ خرچ کرنا اس لیے بھی مشکل ہوتا ہے کیونکہ اس کا پھل فوراً نہیں دکھتا۔ دیکھیں نا، آپ $1000 دے کر آئے، صوفہ لے آئے، وہ صوفہ دیکھ دیکھ کے آپ کو $1000 بھول جائے گا، سمجھ آ گیا؟ غریب کو کھانا دیا، کھانا کھایا، وہ خوش ہو گیا، دعا دے رہا، فوراً مل گیا پتا۔ دنیا میں جب ہم خرچ کرتے ہیں تو ہمیں اس کا دوبارہ فوراً اس کا ریٹرن دکھتا ہے نا، فی سبیل اللہ کا ریٹرن نہیں دکھتا، یہ کہنے کی بات ہے۔ مصعب بن عمیر نے نہیں دیکھی فتح اسلام کی، حضرت حمزہ نے نہیں دیکھی، حضرت بی بی سمیہ نے اسلام کی فتح نہیں دیکھی، جانے دے دی، لیکن اللہ ان کو آخرت میں دے گا۔ ہمارا لیکچر بھی ہوا تھا امریکہ میں کہیں، جس میں یہ تھا کہ جو بیج ڈالو گے کل وہی کاٹو گے۔ جس کسان نے آج بیج نہیں ڈالا، کل وہ فصل کاٹنے کی امید رکھ سکتا ہے؟ تو یہ ہے وہ چیز جس کو اللہ کے نبی نے فرمایا۔ چند روایات صرف ایک آدھ نوٹ کر لیجئے۔ بخاری کی روایت ہے 4684 نمبر کی، ابو ہریرہ راوی ہیں، اللہ کے نبی نے فرمایا، قال اللہ عز و جل، یعنی یہ حدیث قدسی بھی ہے، انفق، اے انسان خرچ کر، انفق علیک، میں تجھ پہ خرچ کروں گا، تو میرے اوپر خرچ کر، میں تجھ پہ خرچ کروں گا۔ اور فرمایا کہ اللہ کا ہاتھ بھرا ہوا ہے، رات اور دن کے مسلسل خرچ سے بھی یہ کم نہیں ہوتا۔ اور فرمایا، تم نے دیکھا نہیں، جب سے اللہ تعالیٰ نے زمین و آسمان کو پیدا کیا، مسلسل خرچ کیا جا رہا ہے، لیکن اس کے ہاتھ میں کوئی کمی نہیں ہوتی۔ اس کا عرش پانی پر تھا، اس کے ہاتھ میں میزان عدل ہے، جسے وہ جھکاتا اور اٹھاتا رہتا ہے۔ تو اللہ کے راستے میں دیتے ہوئے انسان کبھی پیچھے نہ ہو۔ ترمذی کی روایت ہے خریم بن فاتق سے، اللہ کے نبی نے فرمایا، جو شخص اللہ کے راستے میں خرچ کرتا ہے، اس کے لیے 700 گنا اجر لکھا جاتا ہے۔ آپ کو پتا ہے ہمارے سارے عملوں کے اجر مختلف حساب سے جاتے ہیں، جیسے وہ کہتے ہیں نا پرپورشن، ریشو اینڈ پرپورشن، کتنے پرسنٹ انٹرسٹ دیا جا رہا ہے، کتنا لیا جا رہا ہے۔ دنیا کی ٹرم میں اللہ کے پاس بھی بندے کا مال فرق ہے، تو اللہ کی رضا اور اخلاص کے ساتھ کیا جائے تو 700 سے شروع ہوتا ہے۔ ابو مسعود انصاری سے روایت ہے، ایک آدمی ایک اونٹنی لے کر آیا جس کو مہار ڈالی ہوئی تھی، گلے میں جو ڈوری ہوتی ہے، عرض کیا کہ یہ اللہ کے راستے میں صدقہ ہے، تو آپ نے فرمایا، قیامت کے دن تیرے پاس 700 اونٹنیاں ہوں گی جن میں مہار بھی ڈلی ہوگی۔ یہ صحیح مسلم کی روایت ہے 4897 نمبر کی۔ اس کے برعکس دنیا میں جو خرچ ہوتا ہے شہرت کے لیے، عزت کے لیے، سروائیول کے لیے، وہ تو خرچ ہو گیا، حلال پہ خرچ کیا، جائز پہ کیا تو اجر ملے گا، لیکن اگر اسراف ہو گیا یا حرام پہ خرچ کیا، ضرورت سے زائد کیا یا ویسٹ کیا، تو جواب دینا پڑے گا۔ اللہ تعالی ہمیں اس کی سمجھ دے۔
مثل الذين ينفقون أموالهم في سبيل الله كمثل حبة أنبتت 7 سنابل في كل سنبلة 100 حبة والله يضاعف لمن يشاء والله واسع عليم۔